यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित नयाँ संसदका लागि आजदेखि प्रक्रिया शुरू हुने। राष्ट्रपति रामचन्द्र पौडेलबाट ज्येष्ठ सदस्य अर्जुन नरसिम्ह केसीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने र भोलि ज्येष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउनुहुने। राष्ट्रिय योजना आयोगद्वारा 16 योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक। विशेष महाधिवेशनबाट छनौट भएको कांग्रेस केन्द्रीय समितिमा नियमित 15 महाधिवेशनको कार्यतालिका पेश। उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ समापन। चैते दशैंको सप्तमी दर्शनका लागि दुर्गा मन्दिरहरूमा घुइँचो। र मध्य पूर्वमा उत्पन्न तनाव समाधानका लागि विश्व नेताहरूबीच द्विपक्षीय र बहुपक्षीय छलफल। अस्थायी युद्ध विराम नभई युद्धको पूर्ण अन्त्य आफूहरूको उद्देश्य रहेको इरानी पक्षको भनाई।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित नयाँ संसदका लागि आजदेखि प्रक्रिया शुरू हुने भएको छ। जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिम्ह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ। आज शपथ लिनुहुने ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई भोलि बिहिबार पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान 11:15 बजे ज्येष्ठ सदस्य केसीको शपथ ग्रहणको कार्यक्रम तय भएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ। प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट 165 र समानुपातिक निर्वाचन प्रणालीबाट 110 निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो। यसैबीच भोलि सांसदहरूको शपथ ग्रहणपछि बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गर्नेछ। भोलि अपरान्ह 4 बजे बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। राष्ट्रिय योजना आयोगले 16 योजना कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2081-82 85-86 16 योजनामा उल्लेखित रणनीति नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी समय सीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित कार्ययोजना कार्यान्वयनमा ल्याउन लागि योजना आयोगले जनाएको छ। सरकारले मुलुकको दीर्घकालीन विकास लक्ष्यलाई कार्यान्वयन तहमा रूपान्तरण गर्ने उद्देश्यसहित फागुन 12 गतेको मन्त्री परिषदको बैठकले 16 योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो। कार्यान्वयन कार्ययोजनामा आर्थिक सामाजिक भौतिक पूर्वाधार सुशासन समृद्धि र न्याय जस्ता मुख्य क्षेत्रहरूलाई आधार मानेर प्रत्येक क्षेत्रमा रूपान्तरणकारी रणनीति लक्ष्य सूचक र विद्यमान अवस्थाको विश्लेषण समेटिएको योजना आयोगले जनाएको छ। प्रत्येक विषयगत क्षेत्रमा उद्देश्य रणनीति कार्यनीति प्रमुख कार्यक्रम तथा क्रियाकलापहरूलाई स्पष्ट रूपमा वर्गीकृत गरिएको छ। कार्ययोजनाको प्रमुख विशेषताका रूपमा प्रत्येक क्रियाकलापलाई स्पष्ट जिम्मेवारी समय सीमा र अपेक्षित नतिजासँग जोड़िएको आयोगले जनाएको छ। कार्यान्वयन गर्ने निकाय सहयोगी निकाय स्रोत तथा समय तालिका बीचको विस्तृत ढाँचा पनि तयार पारिएको छ। आर्थिक वर्ष 2085-86 भित्र मुलुकको अर्थतन्त्रको आकार 103 खर्ब हाराहारी पुर्याउने लक्ष्य राखिएको छ। त्यसका लागि करिब 112 खर्ब लगानी आवश्यक पर्ने गरी 16 पञ्चवर्षीय आवधिक योजना कार्यान्वयनमा रहेको छ। 16 पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्य अनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष कुल ग्रास्त उत्पादन जीडीपीको आकार 100 खर्ब भन्दा माथि पुर्याउने लक्ष्य तय गरिएको छ। 16 योजनाको अवधिमा आधारभूत मूल्यमा औसत 7.1% आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ। कुल स्थिर पूँजी लगानी 94.82 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। 16 योजनाले समग्र लगानीलाई प्रचलित मूल्यमा परिणत गर्दा योजना अवधिमा कुल 111.84 अर्ब रूपियाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको योजना आयोगले जनाएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रयोग नभएको करिब 40% मतपत्र धुल्याइने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा 59% मत खसेकाले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएका मध्ये 40% मतपत्र प्रयोगविहीन भएका छन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदाताको संख्याभन्दा बढ़ी संख्यामा मतपत्र छापिने अभ्यास बमोजिम यसपटक 4,11,43,000 मतपत्र छापिएकोमा प्रयोग नभएका मतपत्रहरू धुल्याइने जानकारी दिनुभयो। आयोगले 2079 सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि 4,40,000 मतपत्र छपाई गरिएकोमा करिब 62% मतदान भई बाँकी मतपत्र प्रयोगविहीन भएको थियो। नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 जारी भएदेखि आमाको नामबाट झण्डै 3,000 जनाले नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ। नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्था अनुसार 2,948 जनाले नागरिकता प्राप्त गरेका छन्। गत पुष 11 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरी राजपत्रमा प्रकाशन गरेको थियो। नयाँ व्यवस्था अनुसार बुवा वा आमा मध्ये एकजनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को अभिभावक नागरिकता नपाउँदै मृत्यु भएको वा बाबुको ठेगाना अज्ञात रहेको अवस्थामा तथा नेपाली आमाबाट विदेशमा जन्मिएर बाबुको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानको हकमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अंगीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका अतिरिक्त सो घोषणालाई महत्वपूर्ण आधारका रूपमा लिइने उल्लेख गरिएको छ। त्यसका लागि आवश्यक ढाँचा समेत संशोधित नियमावलीले व्यवस्था गरेको छ। यसअघि वैवाहिक अंगीकृत बाहेकका अन्य अंगीकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने व्यवस्था गरिएको थियो। नयाँ कानूनी व्यवस्था अनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरिएको छ जसले नागरिकता वितरण प्रक्रियामा स्थानीय तहको भूमिका र जिम्मेवारी बढ़ाएको छ। संशोधनले यसअघि कानूनले स्पष्ट रूपमा समेट्न नसकेको नाबालक परिचय पत्र वितरण सम्बन्धी विषयलाई पनि समावेश गरेको छ। विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेको अवस्थामा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्नुअघि निजको नेपाल बसाई अनुमति भिसा नियमित हुनुपर्ने व्यवस्था पनि स्पष्ट रूपमा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध सर्वोच्च अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर संशोधन विरूद्धको रिट निवेदनमा सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा भोलि बिहिबार सुनवाई हुने भएको छ। न्यायाधीश द्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मंगलबारदेखि शुरू भएको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा भोलि बिहिबारका लागि राखिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरूद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा फिर्ता लिन गर्नुभएको निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका कानून व्यवसायीले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्नुभएको थियो। विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको नियमित 15 महाधिवेशन आगामी वर्ष भदौ 24 26 गतेसम्म गर्ने प्रस्ताव पेश गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले आगामी भदौ 24 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पेश गर्नुभएको छ। कार्यतालिका अनुसार भदौको 6 र 7 जिल्ला अधिवेशन गरिनेछ। त्यसै गरी 15 र 16 प्रदेश अधिवेशन तथा 24, 25 र 26 केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। बैठकमा सभापति थापाले नेपाली कांग्रेस जिम्मेवार भई प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। प्रतिनिधि सभाको निर्वाचनबाट झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बनाउने तयारी गरिरहँदा यसअघि राजनीतिक नियुक्ति पाई कार्यरतहरूले मार्ग प्रशस्त गर्नुपर्ने कि नपर्ने भन्ने विषय उठेको छ। सरिता खनालको यो रिपोर्ट।
प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसै साताबाट नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ। सरकार गठनसँगै मन्त्री छनौटको गृह कार्यमा लागिरहेको रासोपाले यसअघि राजनीतिक नियुक्ति गरिएका पदहरू खाली गराउने विषयमा पनि छलफल गरिरहेको बताइएको छ। पहिलेको सरकारका पालामा विभिन्न निकायमा राजनैतिक नियुक्ति पाएका पदाधिकारीले नयाँ सरकार गठनपछि आफै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने लगायतका अभिव्यक्ति रासोपाका नेताहरूबाट आइरहेका छनृ यद्यपि राजनीतिक नियुक्ति के हुन् र के होइनन् भन्ने विषयमा स्पष्ट हुनुपर्ने जानकारहरू बताउँछन्। राजनीतिक नियुक्ति पनि दुई प्रकारबाट हुने भएकाले कतिपय अवस्थामा सरकारलाई सहयोग गर्नका लागि सरकारले पदहरू खाली गराउन सक्ने पूर्व सचिव गोपीनाथ मैनाली बताउनुहुन्छ। उहाँले विगतमा पनि 2074 सालको निर्वाचनपछि 2075 सालमा सरकार गठन हुनासाथ अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिका पदहरू खारेज गरिएको स्मरण गर्दै सरकारले आफ्नो सहजताका लागि त्यस्ता नियुक्तिहरू खारेज गराउन सक्ने बताउनुहुन्छ।
दुई प्रकारको चाहिँ राजनीतिक नियुक्ति हुन्छ, संवैधानिक परिषद बनाएर सार्वजनिक सुनवाई अथवा संविधान सुनवाई भएर गरेको पद एउटा हो, अर्को सरकारले टर्म बेसको आधारबाट नियुक्ति गरेका त जस्तो राजदूतहरू अथवा संस्थान प्रमुखहरू अथवा विभिन्न संघ समितिहरू विभिन्न ठाउँमा नियुक्ति गरेको हुन्छ। दोस्रो प्रकारको पदहरूमा सरकारले आफूलाई सहयोग गर्नको लागि राजीनाम माग्नलाई सक्छ। सरकार भनेको एक्जिक्युटिभ पावर भएको संस्था हो, त्यो एक्जिक्युटिभ पावर भएको संस्थाले चाहिँ निश्चित अवधिसम्म उनीहरूले धर्म भत्ताको प्रयोग गर्ने संस्थालाई जस्तो चाहिँ महाधिवक्ता अथवा योजना आयोगमा चाहिँ जुन प्रधानमन्त्री चेन्ज भएकै दिनदेखि नै पद परिवर्तन हुन्छ, त्यस्तै गरी सरकारले उहाँहरूबाट चाहिँ मलाई सहयोग गरिदेऊ भनेर भन्न सक्छ। उहाँले सहयोग गर्ने वा नगर्ने भन्ने किसिमको चाहिँ एउटा प्रश्न बाँकी रहन्छ।
तर संवैधानिक निकायहरूमा हुने नियुक्ति भने विशिष्ट प्रकारको हुने भएकाले उहाँहरूले आफै सरकारलाई सहयोग गर्छौ भनेर नैतिकताले नै राजीनामा दिएर पद खाली गर्न चाहे फरक कुरा, नभए त्यसको लागि संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने जोखिम रहन्छ। कतिपय पदहरू जस्तै महाप्रबन्धक, गभर्नर, भूमि आयोग लगायतमा पनि निश्चित अवधि तोकेर नियुक्ति दिइने भए पनि सरकारले प्रक्रिया पुर्याएर हटाउन सक्छ, तर उनीहरूलाई उचित सुनवाईको मौका नदिने हो भने अदालतले पुनर्वहाली गर्न सक्ने जोखिम रहने भएकाले अहिले राजीनामा दिन लगाएर लामो समयसम्म ती पदहरू रिक्त राख्दा सेवा प्रवाहमा गम्भीर असर पर्न सक्छ। त्यसैले विगतका राजनीतिक नियुक्तिका पदहरू खाली गराउँदा राज्यले भविष्यमा आवश्यक देखे योग्य व्यक्तिहरूलाई फेरि सेवा लिन सक्ने गरी तयारी अवस्थामा राख्नु सरकारका लागि पनि राम्रो हुने पूर्व सचिव मैनाली बताउनुहुन्छ।
संवैधानिक पदाधिकारीहरू राज्यका विशिष्ट संस्थाहरूमा नियुक्ति गरेका संवैधानिक प्रक्रिया पूरा गरेर त्यस्ता व्यक्तिहरू चाहिँ उहाँहरूको नैतिकताले राजीनामा दिनुहुन्छ, हामीले सहयोग गर्छौँ भनेर दिनुहुन्छ भने बेग्लो कुरा होइन भनेदेखि चाहिँ त्यसको लागि संसदीय प्रक्रिया वा संवैधानिक प्रक्रिया पूरा गर्न पर्ने हुन्छ, एउटा त्यहाँ जोखिम रहन्छ। अर्को भूमि आएको होला अथवा चाहिँ महाप्रबन्धकहरू, गभर्नरहरू, सिओहरू यिनीहरूको लागि पनि निश्चित अवधि ठोकेर नियुक्ति दिएको हुन्छ, सरकारले प्रक्रिया पुर्याएर हटाउन सक्छ, तर यो बेलामा चाहिँ उहाँहरूलाई उचित सुनाईको मौका दिएन भनेदेखि फेरि अदालतले पुनर्वहाली गरिदिएको धेरै सम्भावना छ, जसले गर्दाखेरि चाहिँ संस्थाहरू चाहिँ अलिक घिरघिरो भएर बस्ने कुराहरू हुन्छ। स्ट्राइक गर्न खोजेको हो अथवा चाहिँ फ्रेस स्टार्ट गर्न खोजेको हो नयाँ सरकारले भनेदेखि चाहिँ उहाँहरूले चाहिँ नैतिकताको आधारमा सरकारलाई सहयोग गर्यो भनेदेखि त्यो राम्रो हुन्छ र इतिहासले उहाँहरूलाई राम्रो मूल्याङ्कन गर्छ।
कुनै पनि संस्थाको निर्माण र नेतृत्व विकास भनेको आफैमा लामो प्रक्रिया हो। अहिले विभिन्न संस्थाको नेतृत्वमा रहेका 1100 भन्दा धेरै अर्थात सबै खराब नभएको र तीमध्ये धेरैजना योग्यता र क्षमताकै आधारमा त्यहाँ पुगेका हुन सक्छन्। सबैका लागि राजनीतिक निकटता र चलखेलका आधारमा मात्र नियुक्ति भएको भन्ने भाष्य बनाउनु गलत हुने विशेषज्ञहरू बताउँछन्। त्यसैले राजनीतिक नियुक्ति पाएका सबैलाई एउटै डालोमा नराखी काम गर्न सक्षम र असक्षम व्यक्तिबीच फरक छुट्याएर मात्र निर्णय लिनु अब भन्ने सरकारका लागि उचित हुन्छ। राज्यका विभिन्न निकायमा हुने नियुक्ति कानून अनुसार भएकाले त्यसमा के कसरी रिक्त गर्ने भन्ने बारे कानून र विधि पालना गरिनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद बासकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग सामूहिक भेटवार्ता गर्नुभएको हो। भेटमा शुभकामना आदान प्रदान पश्चात मुलुकको वर्तमान परिस्थिति र समसामयिक विषयहरूमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। मिथिला क्षेत्रमा अहिले सूर्योदयको क्रममा उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैते छठ समापन गरिएको छ। हिजो निराहार व्रतका दिन मधेसको मिथिला क्षेत्रका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिई सजिया अरख विधि सम्पन्न गरेका छन्। यसअघि गत आइतबार चैत्र शुक्ल चतुर्थीका दिन नहाए खाए र सोमबार पञ्चमी तिथिका दिन व्रतालुले खरना विधि सम्पन्न गरिसकेका छन्। मिथिलामा वसन्ती छठलाई बोलीचालीमा चैती छठ भन्ने गरिन्छ। चौथीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यो पर्व मिथिला क्षेत्रमा श्रद्धा र निष्ठाको प्रतीक मानिँदै आइएको छ। चैती दशैं अन्तर्गत आज सप्तमी देशभरिका देवीका मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। बर्दियामा प्रहरीले शान्ति सुरक्षा बहाली गर्न 10 राउण्ड हवाई फायर र 4 राउण्ड अश्रुग्यास हिजो प्रहार गरेको गृह मन्त्रालयले जनाएको छ। लागू औषध कारोबारका सन्दर्भमा प्रदर्शन गर्दै स्थानीयले अवरूद्ध पारेको नेपालगंज गुलरिया सड़क खण्ड खुलाउन पुगेको प्रहरी र स्थानीय बीच झड़प भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको गृह मन्त्रालयले जानकारी दिएको छ। गुलरिया नगरपालिका 11 गणेशपुरमा भएको झड़पमा 12 जना प्रहरी र केही स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा मुड़ा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो। लागू औषधको अत्यधिक सेवनका कारण स्थानीय दुई युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने लगायतका माग राखी सड़क अवरूद्ध गरेका थिए। मृतक गुलरिया 11 सुरेश खटिक र बोहरन खटिक रहेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक विष्टले युवाको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि यकीन गर्न सकिने जानकारी दिनुभयो। केही दिन यता भारतबाट भित्रिएको ब्राउन सुगर र कोरेक्स लगायतका लागू औषधको सेवनका कारण दुईजनाको ज्यान गएको भन्दै स्थानीय आन्दोलित भएका थिए। कपिलवस्तुको महाराजगंज नगरपालिका दुई अन्तर्गत बरगदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। सूचना जारी गर्दै जिल्ला प्रशासनले शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको छ। काठमाडौँ विश्वविद्यालय अमेरिकाको एचई उच्च शिक्षा र्याङ्किङमा 122 स्थानमा परेको विश्वविद्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डमा सड़क सुधारसँगै कालोपत्रेको कार्य तीव्र गतिमा अघि बढ़ेको हाम्रा समाचारदाताले जनाएका छन्। केही अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा उत्पन्न तनाव समाधानका लागि विश्व नेताहरूबीच द्विपक्षीय र बहुपक्षीय छलफल जारी छ। त्यसक्रममा चिनिया विदेश मन्त्री वाङ यीले इरानी विदेश मन्त्री अब्बास अराक्चीसँग वार्ता गर्नुभएको चिनिया संचार माध्यम सिन्हुवाले जनाएको छ। त्यसक्रममा इरानी विदेश मन्त्री अराक्चीले इरान युद्धविरामका लागि तयार रहेको तर अस्थायी युद्धविराम नभई स्थायी युद्धविराम वा युद्धको अन्त्य आफूहरूको छनौट भएको बताएको चीनले जनाएको छ। इरान अस्थायी युद्धविराम मात्र चाहँदैन, युद्धको पूर्ण अन्त्य चाहन्छ। चिनिया सरकारी संचार माध्यमले इरानी विदेश मन्त्री अराक्सीको भनाई उद्धृत गरेको छ। होर्मुजको जलडमरू युद्धमा संलग्न देशका लागि बाहेक अरू सबै देशका लागि खुला गरिएको र जहाजहरू सुरक्षित रूपमा आउन जान सक्ने गरी व्यवस्था मिलाइएको इरानी पक्षको भनाई छ। विदेश मन्त्री वाङ यीले वार्ताको मार्ग युद्धभन्दा राम्रो हो भनी इरानलाई सुझाव दिनुभएको पनि चिनिया संचार माध्यम सिन्हुवाले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पछिल्लो तनाव अन्त्य गर्नेबारे टेलिफोन वार्ता भएको छ। राष्ट्रपति ट्रम्पले इरानसँग पनि कुरा भइरहेको जानकारी दिनुभएको छ। यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानले युद्ध रोक्न चाहेमा पाकिस्तान मध्यस्थको भूमिका निर्वाह गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ। अमेरिकाले 5 दिनका लागि युद्धविराम घोषणा गरेको केही समय नबित्दै इजरायल र अमेरिकी संयुक्त आक्रमणले इरानका दुईवटा ठूला ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानको सरकारी संचार माध्यमले उल्लेख गरेको छ। कोलम्बियामा वायुसेनाको एउटा विमान उड़ेको केही बेरमै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 70 नागेको अधिकारीहरूले जनाएका छन्। 125 जना लिएर उड़ेको जहाज पेरूको सीमा नजिकै दुर्घटनामा परेको थियो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट समपूरक र विशेष अनुदानका लागि प्रदेश र स्थानीय तहबाट करिब 3,500 आयोजनाहरूको प्रस्ताव परेको छ। स्थानीय तहबाट 3,358 र प्रदेशबाट 140 आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको योजना आयोगले जनाएको छ। आयोगले आगामी आर्थिक वर्षका लागि संघीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि माघ मसान्तभित्र प्रस्ताव पेश गर्नु भनेको थियो। आयोगका सहायक प्रवक्ता डाक्टर दिवाकर लुइटेलले हाल आयोगमा प्राप्त योजना तथा कार्यक्रमको लागत अनुमान तथा विश्लेषण एवं छनौटको काम भइरहेको उल्लेख गर्नुभयो। आयोगले आगामी आर्थिक वर्षका लागि यी शीर्षकको अनुदान लिन 2820 नयाँ र 678 क्रमागत योजना र कार्यक्रमहरूको प्रस्ताव परेको छ। नयाँ योजना तथा कार्यक्रमतर्फ विशेष अनुदान लिन 1464 र समपूरक अनुदान लिन 1356 प्रस्ताव परेको योजना आयोगले जनाएको छ। महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको बजार प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले 9 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने भएको छ। ललितपुरमा यही चैत 20-22 गतेसम्म व्यापार मेलाको आयोजना हुन लागेको हो। महिला उद्यमशीलता प्रवर्धनका लागि महिला उद्यमी महासंघ नेपालद्वारा मेला आयोजना गर्न लागि महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दर्शना श्रेष्ठले जानकारी दिनुभयो। मेलामा 7 प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन्। मेलामा 300 महिला उद्यमीले 140 स्टलहरू मार्फत आफ्ना उत्पादनहरूको प्रदर्शन तथा बिक्री गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ। मंगलबार माथिल्लो मुनपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपीएफ क्लब विरूद्ध 185 रनको फराकिलो जित हात पारेको हो। एपीएफले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 355 रनको विशाल युगफल तयार पारेको थियो। प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो युगफल हो। यसअघि एपीएफले 2018 दोस्रो संस्करणमा तत्कालीन प्रदेश नम्बर 2 विरूद्ध 339 रनको युगफल तयार पारेको थियो। 356 रनको विशाल लक्ष्य पछ्याएको एपीएफले 44 ओभरमा सबै विकेट गुमाएर 170 रन मात्र बनाउन सक्यो। प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित हात पारेको पुलिसको यो पहिलो जित हो। पुलिस पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। दोस्रो खेलमा एपीएफको भने यो पहिलो हार हो। एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो। अर्को खेलमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई 170 रनले पराजित गरेको हो। 295 रनको लक्ष्य पछ्याएको गण्डकीले खराब ब्याटिङ गर्दा 31.5 ओभरमा 124 रनमै अल आउट भयो। त्यसअघि टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 294 रनको युगफल तयार पारेको थियो। दोस्रो खेल पहिलो जित हात पारेको बागमतीको दुई खेलमा 2 अंक भएको छ। पहिलो खेल खेलेको गण्डकीले हारबाट प्रतियोगिता शुरूआत गरेको छ। प्रतियोगितामा 3 विभागीय टोली र 7 प्रदेश गरी जम्मा 10 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद 10 लाख पाउँदा उपविजेताले 5 लाख प्राप्त गर्नेछन्।
अझै बम अब मौसम। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसै गरी बाँकी पहाड़ी र हिमाली भागमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भागका थोरै स्थानहरू एवं बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने तथा कतिपय क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। गत फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित नयाँ संसदका लागि आजदेखि प्रक्रिया शुरू हुने राष्ट्रपति रामचन्द्र पौडेलबाट ज्येष्ठ सदस्य अर्जुन नरसिम्ह केसीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने र भोलि ज्येष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउनुहुने। राष्ट्रिय योजना आयोगद्वारा 16 योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक विशेष महाधिवेशनबाट छनौट भएको कांग्रेस केन्द्रीय समितिमा नियमित 15 महाधिवेशनको कार्यतालिका पेश उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ समापन चैते दशैंको सप्तमी दर्शनका लागि दुर्गा मन्दिरहरूमा घुइँचो र मध्य पूर्वमा उत्पन्न तनाव समाधानका लागि विश्व नेताहरूबीच द्विपक्षीय र बहुपक्षीय छलफल अस्थायी युद्ध विराम नभई युद्धको पूर्ण अन्त्य आफूहरूको उद्देश्य रहेको इरानी पक्षको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।